आप ऐसे गए, आपको इस तरफ नहीं, आप बिल्कुल मेरी नजर नहीं आएंगे, आप थोड़ा इधर आ जाए, आप लोग अगर थोड़ा सा निकले जगह बना फॉरवर्ड यहाँ पे आके बैठ गए الحمد لله وكفى وسلام على عباد الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. تو پچھلی کلاس میں ہم پہنچے تھے جب نبی علیہ الصلاۃ والسلام کی عمر مبارک جو ہے وہ اراؤنڈ 45 ایئرس 45 سال یا 46 ایئرس تک کی ہو چکی. ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام کو نبوت کس عمر میں ملی تھی؟ 40 سال کی عمر میں. ٹھیک ہے, تو 45 ایئرس کی ایج ہوئی یا 46 ایئرس کی ایج ہوئی, اس کا مطلب کیا ہے کہ یہ جو سال تھا یہ نبوی اعتبار سے کون سا والا سال بنے گا؟ چھٹا. اس کو نا 6 نبوی کہیں گے یا 5 نبوی کہیں گے. ٹھیک ہے, جو ہجری کیلنڈر ہے وہ آپ کو پتا ہے کہ ہجرت مدینہ منورہ کے بعد شروع ہوا تھا, اور وہی ہجری کیلنڈر جو ہے وہ امت کے اندر جو ہمارا اسلامی کیلنڈر کہلاتا ہے. ٹھیک ہے, 1442, ٹھیک ہے نا, یہ سال ہے نا ہجری اعتبار سے. لیکن ہجری کیلنڈر شروع ہونے سے پہلے بھی تو 13 سال نبی علیہ الصلوۃ والسلام نے محنت کری تھی نا اسلام کی, تو وہ جو 13 سال ہے نا تو ان کے لیے تو ہجری کیلنڈر تھا ہی نہیں, تو اس کو مائنس بھی نہیں کہتے کہ -1 ہجری, -2 ہجری, -3 ہجری, ایسے نہیں کہتے, بلکہ اس کو نبوت کا پہلا سال, نبوت کا دوسرا سال, نبوت کا تیسرا سال, چوتھا, پانچواں سے لے کے کہ 13 سال تک. ٹھیک ہے, پھر اس کے بعد مدینہ منورہ چلے گئے, وہاں سے پھر ہجرت کا پہلا سال, ہجرت کا دوسرا سال, وہ کیلنڈر پہ شروع ہو گیا. ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام کی نبوت کا تقریباً پانچواں چھٹا سال تھا جس کے اوپر ابھی ہم اس کلاس کے اندر بات چیت کر رہے ہیں. تو ہم نے آپ کو ایک واقعہ بتایا تھا جو کہ پانچویں نبوی کے اندر ہوا تھا. ٹھیک ہے, یہ وہ ٹائم تھا کہ جب مسلمانوں کے اوپر بہت زیادہ تکلیفیں کی جا رہی تھیں, مارا جا رہا تھا غریب مسلمانوں کو, تو بہت زیادہ یعنی اذیت دی جا رہی تھی, رائٹ, اور نبی علیہ الصلوۃ والسلام کے ساتھ بھی بہت زیادہ انہوں نے بدتمیزی کری ہوئی تھی, تھوک پھینکتے تھے, مارتے تھے, پتھر مارتے تھے. خاص طور پر جو نبی علیہ الصلوۃ والسلام کا چچا تھا نا ابو لہب, وہ جو نہیں ایک پیچھے حدیث پڑھی تھی ہم نے کہ ایک صحابی منیب, جن کے نام سے مجھے یاد رہتا ہے ان کا نام ہے, تو جو منیب صحابی تھے تو انہوں نے کہا تھا کہ میں دیکھ رہا تھا کہ یہ نبی علیہ الصلوۃ والسلام لوگوں کو کہہ رہے تھے کہ تم کلمہ پڑھو اور کامیاب ہو جاؤ, اور پیچھے سے ایک آدمی پتھر مارتا ہوا جا رہا تھا. وہ آدمی کون تھا؟ وہ ابو لہب تھا, وہ نبی علیہ الصلوۃ والسلام کا اپنا سگا چچا ابو لہب تھا. ٹھیک ہے, تو وہ بھی پتھر مارتا تھا اور اس کی بیوی جو ہے نا وہ بھی پتھر مارتی تھی. ٹھیک ہے, یعنی اس زمانے میں خاص طور پر, آج بھی کچھ کلچرس کے اندر یہ پتھر مارنے والا سلسلہ جو ہے نا وہ, یعنی کسی کو تکلیف پہنچانا ہو پتھر کا استعمال. ٹھیک ہے, قرآن کے اندر بھی اس کا ہے نا, کہ ہم تمہیں سورہ یاسین کے اندر کیا ہے, وجہ من نفس المدینہ رجل یسا, ٹھیک ہے, تو وہ کہتے, وہ انہوں نے بھی کہا تھا نا ہم تمہیں پتھر ماریں گے, کیا ہے وہ, یرجمونکم, رجم کرنا, پتھر مارنے کو کہتے ہیں رجم کرنا. ٹھیک ہے, تو ہم تمہیں رجم کریں گے اگر تم باز نہیں آئے. ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام کو بھی لوگ پتھر مارتے تھے. بہرحال تو یہ سلسلہ چل رہا تھا, تو آپ صلی اللہ علیہ وسلم نے پھر کچھ کمزور جو ذرا سافٹ ٹائپ کے مسلمان تھے یا یہ کہ بہت زیادہ تنگ کیے جا رہے تھے, تو ان کو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم لوگ یہاں سے ادھر ادھر نکل جاؤ. ٹھیک ہے, تو آپ صلی اللہ علیہ وسلم سے پوچھا کہ کہاں نکل جائیں, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ حبشہ کے ملک میں چلے جاؤ, ابسینیا جس کو کہتے ہیں انگلش میں, وہاں کا جو بادشاہ ہے بہت نیک ہے, اور اس کے جو بادشاہت ہے, اس کا ملک ہے, اس کے اندر کسی کے اوپر ظلم نہیں ہوتا, وہ نہیں کرنے دیتا. تو یہ جو بادشاہ تھا اس کا نام ہم نے پڑھا تھا نجاشی. ٹھیک ہے, لیکن نجاشی جو تھا نا یہ اس کا نام ایکچولی نہیں تھا. ٹھیک ہے, تو کتابوں سے پھر ہم نے آپ کے لیے نقل کیا, اس کا نام تھا اسحما, اسحما صوت کے ساتھ, حمزہ صوت, اسحما. ٹھیک ہے, یہ اس کا اصل میں نام تھا. نجاشی جو ہے نا وہ حبشہ کے बादशाहों का टाइटल था, ठीक है, यानी हफ्सा के बादशाहों को नजाशी कहा जाता था, चाहे जो भी बादशाह उसका नाम कुछ और, टाइटल नजाशी। बहरहाल तो नजाशी के ये लोग चले गए थे, लेकिन फिर वो गलत खबर पहुंच गई थी कि भी सारे लोग मुसलमान हो गए, क्योंकि सूरह नजम की आयत सुन करके बहुत सारे लोगों ने सजदा कर लिया था। तो फिर ये लोग उस खबर को सुन करके वापस आ गए, लेकिन वापस आने के ऊपर उनको पता चला, जब ये मक्का मुकरमा से थोड़ी सी दूर रह गए थे ना, तो उनको उनको खबर मिली कि कोई मुसलमान कोई नहीं हुआ है ना। तो अब ये लोग, कुछ लोग तो छुपते छुपते वापस आए, कुछ लोग जो है वो किसी दोस्त की पनाह लेकर के मक्का मुकरमा में वापस आए। ठीक है, नबी अलैहिस्सलाम सलाम ने फरमाया कि ये जो हिजरत करी थी ना इन लोगों ने, ये पहली हिजरत थी जो हजरत इब्राहिम और लूत अलैहिस्सलाम के बाद दुनिया में की गई थी। ठीक है ना, यानी पहली हिजरत असल में किसने करी, हजरत इब्राहिम और लूत अलैहिस्सलाम। इब्राहिम अलैहिस्सलाम और उनके थे भतीजे नेफ्यू लूत अलैहिस्सलाम। इब्राहिम अलैहिस्सलाम ने जब इस्लाम की दावत देनी शुरू करी थी तो इनके ऊपर कितने लोग मुसलमान हुए थे इनकी बात सुन करके? दो, सिर्फ दो लोग मुसलमान हैं। और कौन है ये इब्राहिम अलैहिस्सलाम? खलीलुल्लाह, अल्लाह ताला के दोस्त हैं, सबसे स्पेशल तरीन लोगों में से हैं, है ना। दुनिया के अंदर जितने मोनोथियस्टिक रिलीजन्स हैं उन सब के ये वालिद हैं, सबसे इंपॉर्टेंट पर्सनैलिटी रिलीजन्स के एतबार से देखा जाए, है ना। ज्यूस, क्रिश्चियंस, मुस्लिम्स, सब के ये कॉमन, लेकिन इनके ऊपर मुसलमान होने वाले लोग कितने थे? दो बस। नंबर वन इनकी बीवी, राइट, आसिया, राइट, सारा, ठीक है, इनकी बीवी सारा, और दूसरे इनके भतीजे लूत अलैहिस्सलाम। ठीक है, तो फिरौन वो जो नमरूद था बादशाह, उसने इनको आग में फेंकने वाला काम किया। तो उसके बाद ना आग से जब ये बच के निकले तो इन्होंने फिर हिजरत कर ली थी, इराक से हिजरत करके ये फलस्तीन गए, फलस्तीन से चलते चलते फिर ये मिस्र गए, फिर मिस्र से वापस फलस्तीन आ गए। और लूत अलैहिस्सलाम का फिर वो वाला सारा कौम लूत वाला मामला हुआ, जिसके बारे में पिछली क्लास में बात हुई थी, वो यूं करके उठाया था जिब्राइल अलैहिस्सलाम ने, यूं करके उल्टा कर दिया था। खैर, तो ये पहली हिजरत थी, और फिर ये दूसरी हिजरत जो दीन के लिए की गई ना, वो इन लोगों ने 11 मर्द और 6 औरतों ने हबशा की तरफ हिजरत करी। ठीक है, अच्छा, ये सारी तकलीफों के दौर गुजर रहे थे, और इसी दौर के अंदर अल्लाह ताला ने मुसलमानों को दो बड़ी कामयाबियां अता फरमाई थी। एक कामयाबी कौन सी थी? वो थी हजरत हमजा रज़ी अल्लाह का मुसलमान होना। ठीक है ना, ये बड़े ताकतवर और बड़े रोब दबदबे वाले थे, नबी अलैहिस्सलाम सलाम के दोस्त भी थे, नबी अलैहिस्सलाम सलाम के चचा भी थे, और दूध शरीक भाई भी थे जिसको कहते हैं। ठीक है, तो ये मुसलमान हो गए, इससे मुसलमानों को बड़ी ताकत मिली, बहुत उनको तकवीत मिली वगैरह। ठीक है, अच्छा, फिर जहाँ ये सारे वाकया चल रहे थे जो हमने पिछली 3-4 क्लासों में पढ़े ना, ये सब चल रहे थे मामला। ठीक है, लेकिन किताबों में जो लिखा हुआ ना उसके मुताबिक हमजा रज़ी अल्लाह अन्हु जब मुसलमान हुए ना, तो उनके ठीक 3 दिन के बाद फिर वो वाकया पेश आया जो कि हमने पिछली क्लास के अंदर पढ़ा था। वो क्या था? उमर रज़ी अल्लाह अन्हु का मुसलमान हो जाना। ठीक है, सिर्फ 3 दिन गुजरे थे कि उमर रज़ी अल्लाह अन्हु मुसलमान हो गए। तो हमने उनके इस्लाम के बारे में आखिरी क्लास के अंदर पढ़ा था। अच्छा, इसके बारे में कुछ और इंटरेस्टिंग दिलचस्प तफसीलात जो है वो एक और किताब के अंदर से मिली, तो सोचा कि वो भी आपके सामने रख दें। बड़ी मजे मजे की बातें हैं उमर रज़ी के बारे में। ठीक है, तो वो भी आज की क्लास में हम डिस्कस करते हैं, फिर अगर टाइम बचा तो आगे बढ़ेंगे। तो उमर रज़ी जो थे ना, वो आपको बता दिया था कि ये नौजवान थे और बड़े जज्बाती भी थे, बड़े स्ट्रॉन्ग भी थे और पढ़े लिखे भी थे। ठीक है, अगरचे के स्कॉलर नहीं थे लेकिन पढ़े लिखे थे। तो ये जो थे ना, अब ये यानी इंटेलेक्चुअली भी जो है ना, ये बहुत स्ट्रॉन्ग आदमी थे, बहुत सोचते थे, बहुत गौर किया करते थे बातों के ऊपर। तो ना ये भी सोचते रहते थे कि यार ये क्या हो रहा है मेरे खानदान में, मेरे ट्राइब के अंदर, कुरैश में, क्या हो रहा है ये सब कुछ ना। तो ये ना यानी ये मुखालफत भी बड़ी करते थे, ये नहीं गलत हो रहा है। इनको शराब पीने की भी बड़ी आदत थी, इनको जो है वो जो गाने बजाने इस किस्म के जो नौजवान जमाने में किया करते ना, वो सारे काम भी ये करते थे। ठीक है, लेकिन एट द सेम टाइम ही वुड थिंक कि ये क्या हो रहा है। ठीक है, तो इस वजह से ना ये सोचते थे कि मैं जरा चेक तो करूं कि ये हो क्या रहा है ना। तो एक दफा ना इन्होंने बड़ी मजे की हरकत करी कि इन्होंने कहा कि भाई मैं जरा जाके सुनता हूं कि ये जो है ना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये कहते क्या है। तो ये गए काबतुल्लाह के पास, وہاں پہ انہوں نے دیکھا کہ نبی علیہ الصلوۃ والسلام جو ہے نا وہ نماز پڑھ رہے ہیں, ٹھیک ہے. تو یہ نا پیچھے سے کعبۃ اللہ کے کہ جہاں پہ نبی علیہ الصلوۃ والسلام کو نظر نہیں آیا نا, کعبۃ اللہ کے اوپر غلاف جو ہوتا ہے نا, غلاف کعبہ جیسے آج پڑا ہوتا ہے نا, اس زمانے میں بھی کچھ کپڑے چادریں وغیرہ ڈالا کرتے تھے. باقاعدہ بادشاہ لوگ جو ہوتے تھے عربوں میں, جیسے یمن کا بادشاہ ہے, تو وہ بھی تو کعبۃ اللہ کی ہی پرستش کرتا تھا نا, وہ بھی تو اس یہی لوگ تھے. وہ جو یاد نہیں ہے, ابرہا نے اپنا ایک کلیسا بنایا تھا تو سارے عرب اس کے خلاف ہو گئے تھے, تو یہ کعبۃ اللہ کی تعظیم کرتے تھے. پھر وہ جو فیل والا واقعہ پیش آیا, ہاتھیوں والا, تو اس کے بعد تو کعبۃ اللہ کی عزت اور بھی زیادہ عربوں کے اندر اسٹیبلش ہو گئی. تو یہ لوگ نا چادریں بھجواتے تھے کہ بھی کعبۃ اللہ کے اوپر چادریں ڈالو, غلاف ڈالو, تاکہ وہ اچھی طریقے سے, جیسے ہم بھی گھروں کے اندر, اب تو زیادہ نہیں ہوتا لیکن پہلے بہت ہوتا تھا اور ہونا چاہیے, کہ قرآن شریف جو ہے اس کو غلاف کے اندر رکھتے ہیں, ہے نا. وہ کیوں رکھتے ہیں؟ کیونکہ اس کی عزت کے لیے, اس کے احترام کے لیے, چاہے کسی کا کوئی اگر گندا ہاتھ ہو تو وہ قرآن شریف کو نہ لگ جائے. اچھا, یہ قرآن نہیں بولنا چاہیے صرف, جیسے مکہ کے ساتھ مکرمہ بولنا چاہیے ادب کی وجہ سے, ٹھیک ہے, مدینہ کے ساتھ منورہ بولنا لازمی بنا لیں اپنے اوپر. کبھی یہ نہیں کہ میں مدینہ گیا تھا, ہم نے ایک دفعہ غلطی کری تھی آج سے 17 ایئرس پہلے, اپنے شیخ کے پاس ہم نے بولا کہ مدینہ منورہ گئے ہوئے تھے, تو ان سے ملاقات ہوئی, جاتے کے ساتھ ہی ان سے ملنے کے لیے گئے, تو انہوں نے کہا جی اچھا آپ کا کیا ارادہ ہے, تو ہم نے کہا کہ جی کل تو ہم ادھر ہی رہیں گے مدینہ میں, اور بتاؤ کل تو ہم ادھر ہی رہیں گے اور اس کے بعد نا ہم مکہ چلے جائیں گے. تو حضرت جی نے کہا مکہ کیا ہوتا ہے, مکہ مکرمہ کہا کرو. اس کے بعد سے نا توبہ کر لی, آج تک الحمدللہ بغیر مکرمہ کے مکہ نہیں بولا, ٹھیک ہے, بس آپ کو سمجھانے کے لیے بولنا پڑا مدینہ منورہ. اسی طریقے سے قرآن مجید, ٹھیک ہے, مجید کہتے ہیں عزت والی چیز کو, جد والی چیز کو, عزت والی چیز کو. اسی طریقے سے یا بولیں قرآن شریف یا قرآن کریم, ٹھیک ہے, صرف قرآن نہیں, عزت والا لفظ اس کے ساتھ استعمال کریں. مکرمہ کا مطلب ہی عزت والا, کرم والا, کرم کہتے ہیں عزت کو, ٹھیک ہے, مقام, عزت. اچھا, تو کہاں سے کہاں بات چلی, بہرحال تو یہ جو ہے نا کعبۃ اللہ کے غلاف کے اندر نا یہ اندر سے داخل ہو گئے, دیوار اور کعبۃ اللہ کے بیچ میں چھپ چھپ کر کے نا وہ اس طرف قریب قریب آنا شروع ہو گئے نبی علیہ الصلوۃ والسلام کے پاس, تاکہ وہ آواز سن سکیں کہ یہ پڑھ کیا رہے نا, ٹھیک ہے. تو بڑی مزے کی باتیں لکھی ہوئی ہیں کہ ہاں, تو اس وقت نا نبی علیہ الصلوۃ والسلام نماز پڑھ رہے تھے اور سورہ الحاقہ کی تلاوت فرما رہے. الحاقہ, ملحاقہ, وما ادراک ملحاقہ, رائٹ. تو حضرت عمر رضی اللہ عنہ جو ہے نا وہ سننے لگے, چھپ کر کے غلاف کے پیچھے چھپے ہوئے ہیں اور سن رہے ہیں. تو عجیب انہوں نے آوازیں یہ جو سنی نا تو حیران رہ گئے کہ بھئی یہ تو عجیب و غریب قسم کی باتیں کر رہے ہیں, ٹھیک ہے. تو کہنے لگے کہ یہ تو کوئی شاعر ہے لگتا ہے, یعنی جس طرح سے یہ, جس طرح پوئٹری ہوتی ہے نا, ہر جو جملہ ہوتا ہے وہ اگلے جملے کے ساتھ اس کا ایک کنیکشن ہوتا ہے, ایک قافیہ بنتا ہے اس کا, ٹھیک ہے. تو کہتے ہیں کہ سوچا انہوں نے کہ بھئی یہ تو شاعر ہے, جیسے کہ قریش لوگ ان کو شاعر کہتے ہیں. جیسے ہی انہوں نے سوچا نا اپنے دل کے اندر, نبی علیہ الصلوۃ والسلام نے سورہ حاقہ کی اگلی آیت تلاوت کری. وہ آیت کیا تھی؟ انہ لقول رسول کریم وما ہوا بقول شاعر, وما ہوا بقول شاعر قلیلا ما تؤمنون, ٹھیک ہے, کہ یہ تو نازل کیا ہوا ہے, بلکہ یہ تو انہ لقول رسول کریم, کہ یہ تو رسول کریم کی طرف کا قول ہے. یعنی رسول کریم سے یہاں پر مراد جو ہے نا وہ جبرائیل علیہ السلام ہے, ٹھیک ہے, کہ جبرائیل علیہ السلام نے نبی علیہ السلام تک اللہ تعالیٰ کی طرف سے قول کو پہنچایا. انہ لقول رسول کریم وما ہوا بقول شاعر, یہ کسی شاعر کا کلام نہیں ہے, یہ کسی شاعر کا قول نہیں ہے, ٹھیک ہے. لیکن بہت تھوڑے لوگ ایمان لاتے ہیں اس بات کے اوپر, اس بات کو سمجھتے ہیں, ٹھیک ہے. تو عمر رضان کہتے ہیں کہ میں نے اپنے دلی دل کے اندر پھر سوچا کہ اچھا یہ شاعر کا کلام نہیں ہے, تو پھر تو نا یہ کسی کاہن کا کلام ہوگا. کاہن ان لوگوں کو کہتے تھے جو کہ جنوں کے ساتھ دوستیاں بناتے تھے اور سوت سینگ اور فور ٹیلنگ اس قسم کی حرکتیں کیا کرتے تھے, رائٹ, جنوں سے پوچھ پوچھ کر کے, پھر جن کو تھوڑا سا سچ بتاتے تھے زیادہ جھوٹ بتاتے تھے, تو ایسے لوگ کاہن ہوا کرتے تھے. सोर्ट ऑफ जादूगर टाइप के लोग, लेकिन असल में जादूगर नहीं होते थे, ये काइन अलग कैटेगरी होती है लोगों की। तो इन्होंने कहा कि फिर तो ये अगर शायर का कलाम नहीं है तो ये किसी काहिन का कलाम होगा। तो फिर नबी अलैहिस्सलाम तो तिलावत कर रहे थे, है ना, तो फरमाया तिलावत के अंदर वला बिकौल काहिन वला बिकौल काहिन कलीलम मा तज़क्करू, लेकिन ये बात को नहीं समझते, ये लोग नसीहत नहीं पकड़ते। तंजीलुम मिर रब्बिल आलमीन, सूरह हाकई चल रही है, ये तो रब्बे आलमीन की तरफ से नाजिल किया हुआ है, ठीक है। तो उमर रज़ातान जो है ना, वो अब देखें वो सोच रहे हैं खाली, ही इज थिंक और आगे से नबी अलैहिस्सलाम एग्जैक्टली वही बातों को एड्रेस कर रहे हैं। तो ये किसकी तरफ से था? नबी अलैहिस्सलाम ये नहीं कर रहे थे, ये तो अल्लाह की तरफ से था ना, ठीक है ना। और उमर रज़ातान को इतनी तो अकल थी कि हाँ कुछ तो है ये, राइट, मुझे कुछ बताया जा रहा है, मुझे कुछ सुनाया जा रहा है, ठीक है। इस तरह से ना हमारी अपनी लाइफ के अंदर भी बहुत होता है, बस हम अटेंशन नहीं देते उन चीज़ों को, हम पे अटेंशन नहीं करते, हम तवज्जो नहीं देते इन चीज़ों के ऊपर, वरना हम भी अक्सर बातें सोचते हैं और अल्लाह ताला हमें उनका जवाब अता फरमा देते हैं, है ना। किसी किताब के जरिए से हमें जवाब मिल जाता है, हम किताब पढ़ते हैं उसके अंदर वही बात लिखी हुई आ जाती है जो अभी हम जिसके बारे में पूछ रहे थे, सवाल कर रहे थे, सोच रहे थे। कभी हम कोई बात सोचते हैं बयान के अंदर, बिल्कुल वही बात होनी शुरू हो जाती है। तो कितने लोग हमें आकर के बताते हैं कि भाई मेरे जहन में ये सवाल था और आप जो बयान कर रहे थे ना, उस बयान के अंदर मुझे अपना जवाब मिल गया। कई लोगों ने ये बात बताई है, ठीक है। तो भाई हमें तो खुद पता नहीं था कि उनके जहन में क्या सवाल है, हम तो बस अपना एक सोचा हुआ है कोई बयान करना शुरू कर दिया। लेकिन इस तरीके से चीजों को कोऑर्डिनेट कर देते हैं, ठीक है, और अल्लाह की हिकमत होती है, किसी वजह से ऐसा करते हैं, किसी को हिदायत देनी होती है, किसी के अंदर अल्लाह ताला तलब देखते हैं, वो हिदायत चाहता है, वो जेन्युइनली अपने आंसर्स को सीख कर रहा होता है, अल्लाह ताला उसको इस तरीके से उसके आंसर्स पहुंचा देते हैं, ठीक है। तो उमर रज़ी अल्लाह का भी यही मामला था, वो भी इन सर्च ऑफ द ट्रूथ गए थे ना, है ना, हक की तलाश में गए थे ना, देखो तो भाई क्या है ये सब कुछ, ठीक है। अल्लाह ताला ने इस तरह उनको आंसर्स दिलवा दिए। अच्छा, तो अब उमर रज़ी अल्लाह ने फरमाया, जो कि फिर हदीस की किताबों के अंदर मौजूद है, कि उन्होंने फरमाया कि ये वो दिन था कि जिस दिन मेरे दिल में ना इस्लाम की जगह बन गई थी, ठीक है ना, यानी एक कॉर्नर जो है ना मेरे दिल के अंदर इस्लाम के लिए बन गया था जब ये सारा वाकया मेरे साथ हुआ, ठीक है। अच्छा, फिर उसके बाद फिर जो है वो, लेकिन बहरहाल नौजवान थे, जज्बाती थे, गुस्से में आते थे, तो अपना वो भी था कि भाई ट्राइबल जिसको कहते हैं कि नहीं मेरा ट्राइब जो है वो तो इसके खिलाफ है, तो इस वजह से फिर उनको जो गुस्सा आया ना एक दिन, उन्होंने तलवार निकाली और मारने के इरादे से फिर चले गए थे, और फिर वो सारा वाकया पेश आया जिसको हमने आखिरी क्लास के अंदर डिस्कस कर लिया था, ठीक है। अब जो है वो ये भी हमने पढ़ लिया था कि जब मुसलमान हो गए थे तो फिर सारे लोगों को लेकर के फिर वहां पे हरम गए थे, उसकी तफसील भी इस किताब के अंदर लिखी है कि वो लोग किस शक्ल में गए थे, कि उन्होंने दो ना सफे बनाई, जिस तरह नमाज में खड़े होते हैं तो एक सफ होती है, ठीक है, फिर दूसरी सफ होती है, रोज बनाते हैं ना। तो इन मुसलमानों ने जो कि दार अरकम के अंदर मौजूद थे, जब उमर रज़ातान मुसलमान हो गए तो फिर ये सारे के सारे बाहर निकले, दो सफ़े बनाई, और इन सफ़ों में ना नबी अलैहिस्सलाम को ऐसे रखा कि कोई नबी अलैहिस्सलाम पर अटैक ना कर सके, ठीक है। पहली सफ में या दूसरी सफ में इधर हुए, एक सफ के अंदर हजरत हमजा रज़ातान खड़े हुए, ठीक है ना, एज द लीडर, और दूसरी सफ के अंदर उमर रज़ातान खड़े हुए। अब ये दोनों मजबूत पहलवान हैं, ये दोनों जो है ना फिर नबी सल्लल्लाहु अलैहि वसल्लम को लेकर के वहां पे गए और वहां पे जाकर के फिर उन लोगों ने नमाज पढ़ी, ठीक है। अच्छा, इसके बाद ना उमर अतान जो थे ना, वो तो मामूली आदमी तो थे नहीं, राइट। उमर अतान जब खलीफा बने थे ना, तो उस वक्त दीन इस्लाम इतना 22,000 स्क्वायर माइल्स, यानी दुनिया का तकरीबन उस वक्त जो 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 सिविलाइज दुनिया जो दुनिया मौजूद थी जिसमें लोग रहते थे, साउथ अमेरिका, नॉर्थ अमेरिका, ऑस्ट्रेलिया, यहाँ पे तो लोग ही नहीं रहते थे ना उस जमाने में, तो लोग जो रहते थे वो एशिया की ये सारे कंट्रीज और अफ्रीका का मेजर ऊपर का एरिया और यूरोप का कुछ एरिया, ठीक है। तो कहते हैं कि तकरीबन 2/3 ऑफ द वर्ल्ड जो थी ना, 2/3 जो दुनिया थी उस वक्त, उतनी जो है वो मुसलमानों को मिल गई, फतह हो गई, ठीक है। عمر رضی اللہ عنہ کے زمانے میں، پھر اس کو مزید جو ہے وہ عثمان غنی رضی اللہ عنہ کے زمانے میں اور زیادہ ایکسپینڈ کیا گیا تھا. وہ ٹو تھرڈ ایکچولی عثمان غنی رضی اللہ عنہ کے زمانے میں ہوئی تھی، لیکن میجر جتنی بھی کانکیس وغیرہ ہوئی تھی وہ عمر رضی اللہ عنہ کے زمانے میں شروع ہو گئی تھی. ابو بکر رضی اللہ عنہ کے زمانے میں یہ سب کام نہیں ہوا، ٹھیک ہے. عمر رضی اللہ عنہ کے زمانے میں ایکسپینشنز ہوئی تھیں، ہر طرف مسلمان ایکسپینڈ ہوئے. بہرحال تو عمر رضی اللہ عنہ جو تھے نا وہ تو بڑے یعنی ایکسٹراڈنری قسم کے انسان تھے، ٹھیک ہے. تو انہوں نے جب یہ مسلمان ہو گئے تو اب انہوں نے چین سے تو بیٹھا نہیں تھا. ایک تو انہوں نے یہ کام کیا، سارے مسلمانوں کو لے گئے، نماز پڑھی ادھر عتبہ بن کیا نام تھا اس کا، ابھی معید کو اٹھا کے پٹخ بھی دیا تھا انہوں نے، ٹھیک ہے نا، وہ سب بھی یاد ہے. پھر اس کے بعد انہوں نے کیا کیا کہ کہتے ہیں کہ ہوتا یہ تھا اس زمانے میں کہ جب کوئی مسلمان ہوتا تھا نا تو اس کے جو یعنی جو گھر والے ہوتے تھے یا اس کے قریب رہنے والے لوگ نا وہ اس کو مارنا شروع کر دیتے تھے، ٹھیک ہے. وہ اس کو مارتے تھے، یہ بھی اپنے بچاؤ کے لیے ان کو تھوڑا تھوڑا مارنے کی کوشش کرتا تھا، ٹھیک ہے. تو یہ سلسلہ چلتا تھا. عمر رضی اللہ عنہ کو یہ بات پتا تھی کہ ایک دوسرے کو پھر مار پیٹ شروع ہو جاتی ہے مسلمان ہونے کے بعد، صحیح ہے. تو انہوں نے نا کیا کیا کہ یہ جو ہے نا ان کو کوئی مار نہیں رہا تھا، کیونکہ وہ ایک دفعہ ہو گیا نا کہ مارنے کی کوشش کری، انہوں نے اٹھا کے پٹک دیا، سارے کے سارے ڈر گئے ان سے. تو انہوں نے کہا بھائی مجھے تو کوئی مارتا نہیں ہے، یہ کیا بات ہوئی بھائی، مزہ ہی نہیں کوئی آ رہا، صحیح ہے. تو یہ انہوں نے کیا کیا، یہ جو ہے نا وہ خود پہنچ گئے، رائٹ، خود پہنچ گئے ابو جہل کے گھر کے اوپر، اور وہاں پہ جا کر کے اس نے انہوں نے کھٹکھٹایا. تو ابو جہل نے ذرا ہی پلیڈ انوسنٹ، ہاں بھائی کون آئے، عمر آیا ہوں. تو کہنے لگا کہ کیوں آئے ہو؟ تو عمر نے کہا کہ میں تمہیں بتانے آیا ہوں کہ میں مسلمان ہوں. اب یہ ایکسپیکٹ ہی کر رہے تھے کہ ابو جہل ان کو مارنا شروع ہو جائے گا، لیکن ابو جہل نے کیا کیا، اس کا جو دروازہ تھا گھر کا نا وہ ذرا سالڈ قسم کا دروازہ تھا، ذرا بڑا آدمی تھا وہ سامان کا، اس نے دروازہ ایسا بنایا تھا، تو ہی سلامڈ ہز ڈور. اس نے جو ہے نا وہ کیا کیا، اس نے دروازہ جو ہے نا وہ بند کر کے وہ اندر ہی بھاگ گیا. وہ ان سے اس نے ابو جہل نے کچھ بات چیت ہی نہیں کری نا، وہ اندر بھاگ گیا. تو اب یہ کہ یار یہ کیا مزہ ہی کوئی نہیں آیا. تو پھر یہ کیا نا وہ ایک اور آدمی کے گھر گیا، ٹھیک ہے. وہ آدمی جو تھا نا، اچھا وہ ایکچولی ان کا اپنا ماموں تھا، ان کی امی کا بھائی آسی بن ہاشم، ٹھیک ہے. تو اس کے بعد بھی یہ کہا کہ یہ ماموں ہے، چلو ماموں تو مارے گا کم از کم، بڑے ہوتے ہیں خاندان کے. تو اب جب آسی بن ہاشم کو انہوں نے اس طرح سے بتایا نا، اس نے بھی دروازہ ان کے اوپر بند کر دیا، اندر چلا گیا، ٹھیک ہے. تو ان کے ساتھ اس نے بھی نہیں کچھ کیا. پھر یہ گئے ایک تیسرے آدمی کے پاس. یہ جو تیسرا آدمی تھا نا یہ بڑا عجیب آدمی تھا، اس کا نام تھا جمیل بن معمر جمحی یا جحمی. تو یہ ایک تیسرے آدمی کے پاس گیا نا، یہ جو بندہ تھا نا اس کی ایک بڑی کوالٹی مشہور تھی کہ اس اگر آپ کو، یہ سوشل میڈیا تھا اس زمانے کا، ٹھیک ہے. سوشل میڈیا پہ کیا ہوتا ہے کہ اگر آپ کو کوئی چیز پوری دنیا میں وائرل کرنی ہے، آپ کسی ایک بندے کو بھیج دیں، اب وہ نا آگے اس کو فارورڈ کرے گا، پوری دنیا میں وہ چیز پھیل جائے گی، اس کو کہتا ہے وائرل ہونا، صحیح. یہ جو تھا نا اس زمانے کا سوشل میڈیا تھا، اس کو جب کوئی چیز پتہ چلتی تھی نا یہ فوراً لوگوں کو بتانا شروع کر دیتا تھا، ٹھیک ہے. تو عمر نے کہا کہ بھائی لگتا ہے ابھی تک سارے لوگوں کو میرا پتہ نہیں چلا ہے، تو لوگوں نے مجھے مار پیٹ وغیرہ شروع نہیں کری، تو چلو میں نا اس بندے کو بتا دیتا ہوں، پھر باقی سب کو پتہ چل جائے گا. تو یہ اس کے گھر گیا، اس کے گھر گئے عمر رضی اللہ عنہ. اس کو کہتے ہیں، کتاب میں لکھا ہوا ہے کہ یہ ڈھول پیٹنے میں بڑا مشہور تھا، اس کو کہتے ہیں ڈھول پیٹنا بھی اردو، ٹھیک ہے. ڈھول بجا بجا کر کے سب کو اعلان کرنا کہ ہاں ایسا ہو گیا، ایسا ہو گیا، ایسا ہو گیا. تو یہ اس کے گھر گئے اور اس کو بتایا نا کہ میں تو مسلمان ہو گیا، یعنی نبی علیہ السلام کے اوپر میں ایمان لے آیا ہوں. تو اس نے سنتے ہی نا زوردار آواز میں چیخ ماری، ٹھیک ہے. وہ وادی تھی نا، وہ ویلی تھی، تو وہاں پر نا یہ لوگ جو ہے نا وہ چیخ مارتے تھے تو پوری آواز ویلی میں پھیل جاتی تھی، ٹھیک ہے. تو اس نے زوردار چیخ ماری کہ عمر کا بیٹا بے دین ہو گیا ہے، یعنی اس نے ہمارے دین کو، اپنے باپ دادا کی دین کو چھوڑ دیا، ٹھیک ہے. اس کو کہتے ہیں وہ لوگ بے دین ہو گیا، صحیح ہے. اور پھر نا وہ وہاں سے نکلا، تو عمر رضی اللہ عنہ جو ہے نا وہ اس کے پیچھے پیچھے ہی چل رہے تھے اور لوگوں کو بتانے لگے کہ نہیں نہیں یہ جھوٹ بول رہا ہے کہ میں بے دین ہوں، میں بے دین نہیں ہو گیا، میں تو مسلمان ہو گیا ہوں. یہ جھوٹ بول رہا ہے کہ میں بے دین ہو گیا ہوں. بہرحال تو اس وقت نا پھر لوگ جو ہے نا وہ سارے جو جمع ہو گئے، تو وہ اتنے سارے تھے کہ انہوں نے پھر عمر رضی اللہ عنہ کو واقعی مارنا شروع کر دیا. بالآخر ان کا گول ہی وہ سکسیسفل ان اس گول، ٹھیک ہے نا. اب لوگوں نے ان کو مارنا شروع کر دیا، تو انہوں نے بھی لوگوں کو مارنا شروع کر دیا، کیونکہ پہلوان تو تھے یہ زبردست قسم کے، ٹھیک ہے. اب یہ مار پیٹ چلتی رہی چلتی رہی، حد تک نا تھک تھکا کر کے عمر رضی اللہ عنہ جو ہے وہ بیٹھ گئے اور کہنے لگے کہ تم لوگ جو ہے نا کچھ کر لو, میں نے کچھ چھوڑنا نہیں ہے اس دین کو, ٹھیک ہے. اور کہنے لگے کہ اگر ہم لوگ بھی نا یعنی مسلمان بھی اگر 300-350 ہوتے ہیں نا تو پھر تو ہم تمہیں ختم ہی کر دیتے نا, ٹھیک ہے. بہرحال یہ سارا سلسلہ چلتا رہا اور عمر رضی اللہ عنہ ہیں وہ بھی مسلمان ہو گئے. اچھا ایک چیز اور کر کے پھر آپ دونوں سے پوچھتے ہیں, دونوں بھائی ماشاء اللہ کچھ کہنا چاہ رہے ہیں. تو ایک اور چیز عمر رضی اللہ عنہ کے اسلام کے بارے میں جو حدیثوں میں لکھی ہوئی ہے وہ یہ ہے کہ حضرت صہیب رومی رضی اللہ عنہ ایک صحابی تھے, انہوں نے کہا کہ جب عمر رضی اللہ عنہ مسلمان ہو گئے نا تو پھر اسلام گویا کہ پہلے پردے میں چھپا ہوا تھا, یعنی لوگوں سے اچھے خاصے لوگ جو ہے چھپ چھپ کر کے مسلمان ہوتے تھے, تو اسلام پردے سے باہر آ گیا, صحیح ہے. اور اس کی پھر اعلانیہ دعوت بھی لوگوں نے دینی شروع کر دی, اور پھر نا اس کے بعد ہم پہلی دفعہ باقاعدہ کعبۃ اللہ کے باہر حلقہ لگا کر کے بیٹھتے تھے, جیسے لوگ بیٹھتے ہیں حلقہ لگا کے بیٹھنا اس کو کہتے ہیں. کعبۃ اللہ کا ہم نے کھل کر کے طواف بھی کیا, حتیٰ کہ جن لوگوں نے ہمارے اوپر ظلم وغیرہ کیے تھے نا تو ہم نے کچھ لوگوں کو جواب بھی دیا اس ظلم کا, ٹھیک ہے, یعنی لوگوں کو کچھ پٹائی شٹائی بھی کری جو ہمیں بہت مارا کرتے تھے پہلے, صحیح ہے. خیر بہرحال یہ سلسلہ بھی چلتا رہا اس وقت. اچھا اب اس کے بعد ہم اگلی چیز سے پہلے آپ لوگوں سے پوچھنے, پہلے آپ کیا بتا رہے ہیں؟ ہر جمیل کی بیوی کا نام جمیلہ ہونا ضروری ہے؟ نہیں, مجھے اس کی بیوی کا کچھ نہیں پتا, مجھے کیا پتا, خیر بس اس کا نام لکھا ہوا ہے بیوی کا نام, آپ بس آپ ہی سوال کر رہے ہیں. اچھا خیر, تو عمر رضی اللہ عنہ کا جو اسلام لانا ہو گیا نا, تو اب یہ جو تھے نا یہ دو واقعات جو تھے نا, حمزہ رضی اللہ عنہ کا اسلام لانا, پھر عمر رضی اللہ عنہ کا اسلام لانا, اور اس کے بعد اسلام کا اس طریقے سے مسلمانوں کا کھل کر کے تبلیغ کرنا شروع ہو جانا وغیرہ, دس واز نا کہتے ہیں کہ کیا کہتے ہیں, یعنی جس کو انگریزی میں اگر کہتے ہیں کہ بھائی, اردو میں کہتے ہیں بہت ہو گیا, کہتے ہیں نا اردو میں یار بس ہو گئی, بہت ہو گیا یار بس, ٹھیک ہے نا. تو اسی طریقے سے نا قریش کی بھی جو ہے نا وہ بس ہو گئی, انہوں نے کہا یار یہ تو معاملہ نا اب ہمارے ہاتھ سے بالکل ہی نکل گیا, ہمارے جو سب سے اسٹرانگ قسم کے نوجوان تھے نا اب انہوں نے بھی ہمیں چھوڑنا شروع کر دیا, ٹھیک ہے. تو دا لاس آف عمر رضی اللہ تعالیٰ واز اے میجر لاس ٹو دا قریش, صحیح. تو اس کے بعد جو ہے نا پھر قریش نے اور زیادہ سنجیدگی کے ساتھ, بلکہ بہت سنجیدگی کے ساتھ پھر نبی علیہ الصلوۃ والسلام کے قتل کرنے کے منصوبے بنانے شروع کر دیے, ٹھیک ہے نا, کہ اب ان کے ساتھ نیگوشیشنز نہیں چلیں گی, اور ہوتا ہے نا کہ گھی جو ہے وہ سیدھی انگلی سے نہیں نکل رہا تو اب ٹیڑھی انگلی سے گھی نکالنا پڑا, ٹھیک ہے, اس طرح کی انہوں نے باتیں شروع کر دیں. تو اس کے بارے میں نا پھر یعنی یہ لوگ آپس میں مل کر کے بیٹھے اور انہوں نے نا پھر سیریسلی جو ہے وہ پورا ایک مشورہ کرنا شروع کیا کہ ہم کیا کریں نا. تو اس وقت نا ایک بندہ تھا ان میں جس کا نام تھا عتبہ بن ربیعہ, یہ بھی بہت بڑا کافروں کا سردار تھا, لیکن اس نے نا کہا کہ یار وہ جو فائنل سٹیپ تم لوگ کہہ رہے ہو نا قتل کرنا ہے, تو اس فائنل سٹیپ سے پہلے ایسا کرو کہ تم مجھے ایک موقع دو, لیٹ می گو اینڈ ٹاک ٹو ہم, صحیح ہے, میں جا کر کے اسے بات کرتا ہوں, میرے پاس بہت علم ہے اور میں نے بہت جو ہے نا وہ عربی زبان کی شاعری بھی مجھے آتی ہے اور بہت یعنی تجربہ کار آدمی, میں جا کر کے اس کو سمجھانے کی کوشش کرتا ہوں, ٹھیک ہے. تو ان لوگوں نے کہا چلو یار ٹھیک ہے تم ایک اور ٹرائی کر لو, صحیح ہے. تو عتبہ بن ربیعہ جو ہے نا یہ نبی علیہ السلام کے پاس آیا, آپ صلی اللہ علیہ وسلم نا ایک جگہ تنہا تنہا مسجد حرام میں یعنی کعبۃ اللہ کے باہر ایک جگہ اکیلے بیٹھے ہوئے تھے. تو اس نے آ کر کے نا آپ صلی اللہ علیہ وسلم سے کہا کہ یعنی تھے تو یہ سارے رشتے دار ہی, کچھ دور کے رشتے دار تھے کچھ قریب کے رشتے دار تھے, تو اس نے کہا وہ بھتیجے یعنی وہ میرے نیفیو, کیونکہ بہر آپ کی ابو کا کوئی نہ کوئی کزن ہی لگتا تھا یہ دور کا, صحیح. اس نے کہا کہ بھائی دیکھو ہماری قوم میں نا تمہارا جو مرتبہ اور مقام ہے اور جو بلند پایا تمہارا نسب ہے, یعنی تمہاری جو اینسسٹری ہے, تمہارے والد بہت اچھے تھے, تمہارے دادا تو اور بھی زیادہ ہمارے نزدیک عزت والے تھے عبد المطلب, تو یہ ساری چیزیں تمہیں پتہ ہی ہیں کہ تم کتنے ہمارے درمیان نا ریسپیکٹفل آدمی ہو, ریسپیکٹیبل آدمی ہو, تو اب تم اپنی قوم میں ایک یہ عجیب معاملہ لے کر کے آ گئے ہو کہ جس کی وجہ سے ہماری قوم میں نا تفرقہ پڑ گیا ہے کہ لوگ دو ڈیوائڈ ہو گئے ہیں دو گروپس کے اندر. ٹھیک ہے, اب تمہاری جو لوگ جو تمہاری بات ماننا شروع ہو گئے تو ان کی عقلیں جو ہیں وہ خراب ہو گئی ہیں, حماقت کی باتیں کرنا شروع ہو گئے ہیں وہ لوگ. انہوں نے اپنے معبودوں کو برا بھلا کہنا شروع کر دیا ہے اور اپنے دین کے اوپر جو ہے وہ یعنی عیب نکالنے شروع کر دیے ہیں کہ دین غلط تھا, ہم بتوں کی پرستش کرتے تھے. ٹھیک ہے, تو بھائی یہ کیا بات ہوئی نا, یہ کس قسم کی باتیں کرنی شروع کر دی ہیں لوگوں نے. ان لوگوں نے تو اپنے آباؤ اجداد کو اپنے گرینڈ پیرنٹس کو جو ہے وہ کافر کہنا شروع کر دیا. یہ تو اچھی بات نہیں ہوتی بھائی, اپنے پیرنٹس کو اپنے گرینڈ پیرنٹس کو کافر کہنا شروع کر دو. تو اس وجہ سے نا تم میری ایک بات سنو, میں تمہارے سامنے چند باتیں پیش کرتا ہوں, ان پر ذرا غور کرو, ہو سکتا ہے کوئی بات تم قبول کر لو اس میں سے. تو نبی علیہ السلام نے فرمایا کہ ٹھیک ہے, کہو جو کہنا ہے تمہیں بولو. تو اس نے کہا کہ دیکھو یہ معاملہ جسے تم لے کر کے آئے ہو نا, اگر تم یہ چاہتے ہو کہ اس کے ذریعے سے تمہیں مال حاصل ہو جائے تو ہم تمہارے لیے نا اتنا مال جمع کر دیتے ہیں کہ تم ہم میں سے سب سے زیادہ مالدار بن جاؤ, سب سے زیادہ رچ بن جاؤ. ٹھیک ہے, ہم کلیکشن کر کے تمہیں دے دیں گے سارا مال. اگر تم یہ چاہتے ہو کہ کوئی تم اعزاز اور مرتبہ ہمارے درمیان حاصل کرو, یعنی تمہیں کوئی پوزیشن آف اتھارٹی دے دی جائے, ٹھیک ہے, تو ہم ایسا کرتے ہیں تمہیں اپنا لیڈر بنا لیتے ہیں. صحیح ہے, اور ہم نا پھر اپنے جو بھی معاملات وغیرہ ہوں گے تو ہم تم سے پوچھ کر کے چلیں گے اور ہم تمہارے فیصلوں کو جو ہے وہ تسلیم کریں گے. صحیح ہے, اگر تم چاہتے ہو کہ تم بادشاہ بن جاؤ, ٹھیک ہے, بادشاہ سے اس کی مراد یہ تھی کہ جس کو کہ بس جیسے کہ وہ برٹن کا بادشاہ ہوتا ہے, برٹن کا بادشاہ جو ہوتا ہے نا وہ کنگ, جس کا بھی تو مر بھی گیا ہو لیکن کوئین تو ابھی بھی ہے, تو وہ جو ہے نا وہ بس تخت پہ بیٹھے ہوتے ہیں, ہے نا, وہ اچھے اچھے کپڑے پہنتے ہیں, وہ تھرون پہ بیٹھتے ہیں اور کراؤن پہنتے ہیں, لیکن وہ ملک کا کام وام وہ نہیں کرتے. کام کون کرتا ہے بھائی؟ پارلیمنٹ کرتی ہے, پرائم منسٹر. ٹھیک ہے, تو بیسیکلی وہ یہ کہہ رہا تھا کہ اگر تم پرائم منسٹر بننا چاہتے ہو نا تو ہم تمہیں پرائم منسٹر بنا دیتے ہیں, لیکن اگر تم جو ہے وہ بادشاہ بننا چاہتے ہو یعنی تخت پہ بیٹھو اور تمہیں خوب سارا ہم پیسہ ویسا دیا کریں اور تم مزے کیا کرو, تو تمہیں ہم بادشاہ بنا دیتے ہیں. صحیح ہے, اور یہ جو تمہارے پاس کوئی جن بھوت آتا ہے نا, یعنی لٹرلی اس نے کہا کہ تمہارے پاس جو ہے نا یہ جو کوئی جن من آتا ہے جسے تم دیکھتے ہو اور تم اپنے آپ سے اس کو دور نہیں کر پاتے, وہ تمہارے پاس آتا ہے تمہیں اس طرح کی باتیں بتاتا ہے کہ تمہارے باپ دادا کا ریلیجن غلط تھا, ان کا دین غلط تھا اور ایسے نہیں کرنا چاہیے ویسے کرنا چاہیے, لوگوں کو یہ بتاؤ یہ. تو یہ کوئی لگتا ہے تمہارے پاس کوئی جن آتا ہے. ٹھیک ہے, تو تم تو اس جن سے نا اپنے آپ کو بچا نہیں پا رہے ہو, تو ہم ایسا کرتے ہیں کہ جنوں کو دور کرنے کے لیے جو ہے نا وہ بہت سارے لوگ ہمارے پاس ہیں کہ جن کو جن بھگانے آتے ہیں, گھوسٹ بسٹرز, ہے نا, ہمارے پاس بہت سارے اس طرح کے گھوسٹ بسٹرز ہیں, تو ہم نا ان کے ذریعے سے نا تمہارا علاج کرتے ہیں کہ تاکہ تمہارا اس جن سے جو ہے نا وہ چھٹکارا حاصل ہو جائے. یعنی جبرائیل علیہ السلام کو وہ جن کہہ رہا تھا. ٹھیک ہے, ہاں کبھی کبھی ایسا ہوتا ہے کہ کسی کے اوپر کوئی جن بھوت سوار ہو جاتا ہے, پھر وہ اس قسم کی نا الٹی سیدھی باتیں کرنا شروع کر دیتے ہیں. تو اس طریقے سے نا عتبا نے جو ہے نا وہ بڑا اچھا سا پروپوزل نبی علیہ السلام کے سامنے رکھا. ٹھیک ہے, نبی علیہ السلام اس کی ساری باتیں سنتے رہے, پھر جب وہ چپ ہو گیا نا تو پھر آپ سے انہوں نے کہا کہ اچھا تم فارغ ہو گئے ہو, جو تم نے کہنا تھا کہہ لیا تم نے؟ اس نے کہا کہ ہاں میں نے جو کہنا تھا وہ کہہ لیا. تو اب نا نبی علیہ السلام نے کیا فرمایا, آپ سے فرمایا اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم حامیم حامیم تنزیل من الرحمن الرحیم کتاب فصلت آیاته قرآنا عربیا لقوم یعلمون. یہ حامیم تنزیل من الرحمن الرحیم, یہ تو رحمان اور رحیم ذات کی طرف سے نازل کیا ہوا ایک کلام ہے, کتاب ہے, فصلت آیاته قرآنا عربیا, کہ جس کی آیات کھول کھول کر کے بیان کی گئی ہیں, یہ قرآن ہے عربی زبان کے اندر. ٹھیک ہے, لقوم یعلمون, تاکہ قوم جو ہے وہ جان جائے, سمجھ جائے, علم حاصل کر لے. بشیرًا ونذیرًا, یہ خوشخبری بھی سناتی ہے اور یہ ڈر بھی دلاتی ہے, غلط کام کرو گے تو تمہیں سزا بھی ملے گی. فَأَعْرَضَ أَكْثَرُهُمْ فَهُمْ لَا يَسْمَعُونَ, لیکن اکثر لوگ جو ہے وہ اس سے اعراض کرتے ہیں، اس کی بات کو سنتے نہیں ہیں، توجہ نہیں دیتے ہیں، اور وہ لوگ جو ہے نا وہ غور سے لا یسمعون، وہ سنتے نہیں ہیں ان باتوں ہے نا، غور نہیں کرتے ان باتوں کے اوپر. وقالوا قلوبنا فی اکنۃ مما تدعون الیہ، اور وہ لوگ کہتے ہیں کہ جس چیز کی طرف تم لوگ تم ہمیں بلاتے ہو نا، تو ہمارا دل تو اس کو نہیں مانتا، ہمارے دل کے اوپر تو پردہ پڑا ہوا ہے بھائی، ہمیں تمہاری باتیں سمجھ میں نہیں آتی، ٹھیک ہے، تمہاری باتیں ہمیں سمجھ میں نہیں آتی. اس طرح سے لوگ جواب دیتے ہیں. تو نبی علیہ الصلوۃ والسلام نے کیا کیا کہ یہ جو حامیم، کون سی سورت ہے؟ سورت فصلات. ہاں فصلات آیا، یہ سورہ فصلات جو ہے نا وہ پڑھنی شروع کر دی. اب یہ جو تھا نا عدبہ بن ربیعہ، یہ ایسے کر کے بیٹھ گیا، پیچھے ہاتھ رکھ کے ہفتہ کے نبی علیہ الصلوۃ والسلام جو ہے نا یہ سورہ فصلات کی اس آیت کے اوپر پہنچے، اننی انا اللہ لا الہ الا انا، کہ بے شک میں اللہ ہوں، لا الہ الا انا، نہیں ہے کوئی معبود سوائے میرے، فاعبدنی، بس نہیں سوری، حتیٰ کہ نبی علیہ الصلوۃ والسلام نا اس آیت کے اوپر نہیں بلکہ سورہ فصلات کی جو آیت تھی، ہاں سوری، فَإِنْ أَعْرَضُوا، کہ اگر یہ لوگ اعراض کرتے ہیں نا، فَقُلْ أَنذَرْتُكُمْ، تو آپ ان سے کہہ دیجئے کہ میں تو بھائی تمہیں ڈراتا ہوں، صَاعِقَةً مِثْلَ صَاعِقَةِ عَادٍ وَثَمُودَ، اس کڑک سے، اس آواز سے کہ جس آواز نے عاد اور ثمود کو ہلاک کر دیا تھا، ٹھیک ہے نا، میں تمہیں ڈراتا ہوں کہ تمہارے اوپر بھی کوئی ایسا عذاب نہ آ جائے جیسے عذاب نے عاد اور ثمود کو ہلاک کر دیا، ٹھیک ہے. تو عتبہ نے جب یہ والی آیت سنی نا تو اس سے رہا نہیں گیا، اس نے نبی علیہ الصلوۃ والسلام کے منہ کے اوپر ہاتھ رکھ دیا، بس کرو، ٹھیک ہے. اس کو خوف ہونا شروع ہو گیا کہ کیا کہیں واقعی جو ہے نا وہ ہمارے اوپر یہ عذاب نہ آ جائے. تو کہنے لگا کہ میں آپ کو اللہ اور اس رشتہ داری کا واسطہ دیتا ہوں جو آپ کے اور ہمارے درمیان ہے، کہ ایسا نہ کریں، ٹھیک ہے، کہ ہمیں عذاب سے نہ ڈرائیں کہ ہمیں ہمارے اوپر عذاب آ جائے گا، کیونکہ ان لوگوں کو تو پتا تھا نا نبی علیہ الصلوۃ والسلام سچے ہیں، صادق ہیں، امین ہیں، اور آپ صلی اللہ علیہ وسلم مقبول ہیں اللہ تعالیٰ کے یہاں، ٹھیک ہے. تو پھر کہتا ہے کہ اچھا میں بس جا رہا ہوں. اب یہ جو گیا نا تو یہ وہیں واپس گیا کہ جہاں بیٹھ کر کے لوگ آپس میں مشورہ کر رہے تھے، جس مشورے میں یہ کہہ کر آیا تھا کہ میں ابھی بات کر کے آتا ہوں، ٹھیک ہے نا. اور نبی علیہ الصلوۃ والسلام وہیں قریب میں، مطلب اسی جگہ پہ، کسی دوسری جگہ بیٹھے ہوئے تھے، کونے میں بیٹھے ہوئے تھے. تو بات کر کے جو ہے نا اب یہ واپس آیا اپنی اس مجلس والوں کے درمیان، ٹھیک ہے. یہاں کے لوگوں نے نا اس کو دیکھا واپس آتے ہوئے، تو دیکھ کر کے کہنے لگے کہ یہ عتبہ جیسا گیا تھا نا یہ ویسا واپس نہیں آ رہا ہے، اس کے چہرے کا رنگ بتا رہا ہے، اس کے چہرے کے تاثرات بتا رہے ہیں کہ کچھ گڑبڑ ہو گئی ہے، کچھ ہو گیا ہے اس میں، ٹھیک ہے. تو اب جو ہے نا یہ آ کر کے ان لوگوں کے پاس بیٹھا نا تو کہنے لگا، لوگوں نے پوچھا کہ ہاں بھائی عتبہ، وہ تم کیا کر کے آئے ہو، کیا سن کر کے آئے ہو، وہاں سے کیا خبر ہے تمہارے پاس؟ اس نے کہا کہ بھائی بات یہ ہے کہ میں نے نا ایک ایسا کلام سنا ہے کہ جیسا کلام اللہ کی قسم میں نے کبھی بھی نہیں سنا، ٹھیک ہے، خدا کی قسم وہ نہ شعر ہے نہ وہ جادو، ٹھیک ہے نا، یعنی شاعر ایسا کلام نہیں کرتے جیسے کہ قرآن کے الفاظ ہیں، ٹھیک ہے، اور نہ وہ جادو ہے، یعنی جادوگر بھی ایسی باتیں نہیں کرتے جیسی باتیں اس نے مجھے سنائی ہیں، اور نہ ہی یہ کہانت ہے، یعنی کاہن بھی ایسی باتیں نہیں کرتے جیسے کہ اس نے مجھے آج سنائی ہیں. کہنے لگا قریش کے لوگوں میری بات مانو، اس معاملے کو مجھ پر چھوڑ دو، یعنی میں تمہیں جو سجیشن دے رہا ہوں نا، ایڈوائز دے رہا ہوں، میری ایڈوائز مان لو، بیسیکلی دس از واٹ یو آر سیئنگ، ٹھیک ہے، میری بات مان لو کہ اس شخص کو نا اس کے حال پر چھوڑ دو اور خود الگ تھلگ ہو کر کے بیٹھ جاؤ، ٹھیک ہے نا، لیو ہم آن ہز اون، اپنے آپ کو الگ کر کے بٹھا لو، کہیں الگ تھلگ ہو کے بیٹھ جاؤ اور تماشا دو، ٹھیک ہے نا، یعنی اس سے لڑو نہیں، اس کی مخالفت نہ کرو، ٹھیک ہے، اس کو اس کے حال پر چھوڑ دو. خدا کی قسم میں نے اس کا جو قول سنا ہے اس سے کوئی زبردست واقعہ رونما ہو کر رہے گا، رائٹ. اتنا پاورفل یہ کلام تھا کہ مجھے پتا ہے کہ یہ ایسے ہی نہیں ہے، یہ اس سے کچھ نہ کچھ ہوگا یقیناً، ہے نا، رنگ لائے گا یہ کچھ نہ کچھ. پھر اگر اس شخص کو تم نے مار ڈالا, اگر تم نے, جیسے تم لوگ اس کو مارنے کی باتیں کر رہے ہو نا, تو اگر تم نے اس شخص کو مار ڈالا تو ہاں سوری, اگر اس شخص کو نا عربوں نے مار ڈالا, یعنی دوسرے ٹرائب جو ہے نا عرب کے, اگر ان لوگوں نے اس شخص کو مار ڈالا تو تمہارا کام بن گیا. تم تو یہی چاہتے ہو نا کہ یہ مر جائیں, ٹھیک ہے, تو تمہارا کام ہو جائے گا, دوسرے مار دیں گے ان کو, صحیح ہے. اور اگر یہ شخص عرب پر غالب آ گیا, یعنی اس نے اپنے دشمنوں کو مار دیا اور یہ سکسیسفل ہو گیا, تو اس کی بادشاہت تمہاری بادشاہت ہوگی, کیونکہ وہ تمہاری قوم کا بندہ ہے, قریش ہے وہ, ٹھیک ہے. اس کی بادشاہت تمہاری بادشاہت ہوگی اور اس کی عزت تمہاری عزت ہوگی, اور اس کا وجود سب سے بڑھ کر تمہارے لیے سعادت کا باعث ہوگا کہ بھائی تمہارا بندہ پورے عرب کا اگر لیڈر بن گیا تو یہ تو تمہارا فائدے کی بات ہے نا, ٹھیک ہے. یہ اس نے سجیشن دی, لیکن لوگوں نے کہا کہ ابو الولید لگتا یہ ہے کہ اس کا جادو تمہارے اوپر بھی چل گیا. جب ہی تم نا ایسی بہکی بہکی باتیں کر رہے ہو, تم ہمیں اس قسم کا مشورہ دے رہے ہو. تو عذبہ نے کہا کہ بھائی میں نے تو جو بات صحیح سمجھی نا وہ میں نے تو تمہیں بتا دی, اب تمہاری مرضی, ٹھیک ہے. لیکن بیسیکلی یہ عذبہ جو تھا نا یہ مسلمان پھر بھی نہیں ہو, صحیح ہے. اچھا اب جو یہ واقعہ ہو گیا, جی وہ کنڈیشنل لیڈرشپ, ٹھیک ہے نا, بیکاز وہ کنڈیشن ہی یہ پیش کر رہے تھے نا کہ تم بتوں کی مخالفت چھوڑ دو, ٹھیک ہے, تم لوگوں کو یعنی ان کے آبا و اجداد کے دین سے ہٹانا چھوڑ دو, تب ہم تمہیں لیڈر بنائیں گے. تو یہ جو لیڈرشپ تھی یہ اس کنڈیشن کے اوپر تھی نا, ٹھیک ہے. تو اس کا مطلب کیا تھا, یعنی ایک کامن سینس کی بات ہے نا, اس کا مطلب یہ تھا کہ جب تم لیڈر بن جاؤ گے نا تو ہم تم سے یہ والی بات نہیں مانیں گے, ورنہ تم ہم تمہیں لیڈر ہی کیوں بنا رہے ہیں, یہ والی بات نہیں مانیں گے ہم تم سے. جو ہے وہ جیسے کبھی میاں بیوی کے درمیان جھگڑا ہو گیا تو تم سے کہیں گے بھائی ہمارے, جیسے عام آج کل شیخ صاحب کے پاس خالی میاں بیوی کے جھگڑے لے کے جاتے ہیں, یا کوئی اس قسم کا جاب شاپ کا ایشو ہو جاتا ہے تو شیخ صاحب کے پاس دعا کروانے کے لیے چلے جاتے ہیں, ہے نا. لیکن شیخ صاحب جو بیان میں کہتے ہیں کرنے کے لیے وہ تو ہم کرتے نہیں ہیں, کرتے وہ ہم نہیں کرتے, ہے نا. شیخ صاحب معاملات بتاتے ہیں جو بھی کریں وہ ہم نہیں کرتے. تو بیسیکلی وہ کہہ رہے تھے کہ ہم تمہیں اپنا شیخ بنا لیں گے, صحیح ہے. 21st century کے اندر جو شیخ ہوتا ہے نا, ہم تمہیں ہمیں اپنا 21st century والا, یہ بڑوں کے لیے بات کر رہا ہوں, ہم تمہیں اپنا پیر صاحب بنا لیں گے, ہم آپ سے دعائیں کروایا کریں گے, ہم آپ سے پھکوایا کریں گے, پانی پہ دم کروایا کریں گے آپ سے, ٹھیک ہے. اور میاں بیوی کے جھگڑوں کے اندر جو ہے وہ ہم آپ سے ریزولوشن دے دیا کریں گے, ٹھیک ہے. یعنی لیڈرشپ, یہ والی لیڈرشپ, سمجھ میں آ گئی, ٹھیک ہے. ایسا بھی ہوتا ہے, صحیح ہے. تو یہ کوئی نئی بات نہیں ہے 21st century والی, یہ 1400 سال پہلے بھی یہ سلسلہ چل رہا تھا. اچھا تو پھر جو ہے نا, یہ تو عذبہ والی جو سجیشن تھی یہ بھی فیل ہو گئی نا, صحیح ہے. انہوں نے بات بھی نہیں مانی اور نبی علیہ السلام نے بھی پیچھے ہٹنے سے انکار کر دیا, ٹھیک ہے. اب جو ہے نا وہ پھر بات آگے بڑھتی ہے کہ انہوں نے ویسے ایک دو اٹمپٹس اور بھی کری ہیں جس کو کہ ہم آگے بات کریں گے, لیکن ابھی جو نیکسٹ میجر انسیڈنٹ, ٹھیک ہے, جو کہ ہم اب بیان کریں گے آپ کے سامنے انشاءاللہ, وہ یہ ہے کہ یہ جو ان کا ہو گیا نا کہ اب ٹو مچ ہو گیا, بہت ہو گیا, عمر جیسا بندہ بھی جو ہے وہ ہمیں چھوڑ گیا ہے. تو اس کے بعد نا انہوں نے کیا کیا کہ انہوں نے نبی علیہ الصلوۃ والسلام کے قتل کرنے کا تہیہ تو کر لیا, لیکن یہ ذرا نا ڈرتے تھے, ٹھیک ہے. ڈر اور خوف تو ان کو ابھی بھی تھا, تو انہوں نے یہ کیا. اچھا اس سے پہلے, تھوڑا سا اس سے پہلے بس ایک بات اور, کہ یہ جو انہوں نے ایسی ایسی باتیں کریں, پھر اس کے بعد عمر رضی اللہ تعالیٰ والا واقعہ ہوا کہ وہ تلوار لے کر کے نکلے تھے نبی علیہ السلام کو قتل کرنے کے لیے, ٹھیک ہے. تو یہ ساری باتیں جو ہے نا وہ نبی علیہ السلام کے چچا ابو طالب کو بھی پتا چل رہی تھی, تو انہوں نے کہا کہ بھائی ٹھیک ہے, عمر تو ہو گیا نا مسلمان, تو یہاں تو ہو گئی بچت, میرا بھتیجا نبی علیہ السلام بچ گئے, کل کو کوئی اور نکل آیا اس طریقے سے, ٹھیک ہے. تو کوئی اور اس طریقے سے اگر اچانک نبی علیہ السلام کو مارنے کے لیے نکل آیا तो यानी हम क्या करेंगे ना, हम कैसे बचाएंगे उनको, ठीक है। तो उन्होंने एक काम किया कि उन्होंने ना अपने जो करीबी फैमिली वाले लोग थे, वो करीबी फैमिली कौन थी, बनू अब्दुल मुतलिब, यानी अब्दुल मुतलिब के जो बेटे थे सारे, ठीक है, जो भी उस वक्त जिंदा थे नबी सल्लल्लाहु अलैहि वसल्लम के अंकल्स चाचा, राइट। और उससे भी ऊपर जो एक और ब्रांच थी यानी बनू हाशिम, ठीक है, बनू हाशिम बेसिकली जो है ना वो नबी सल्लल्लाहु अलैहि वसल्लम के क्लोजेस्ट फैमिली कहलाते हैं। हम जिन लोगों को सैयद कहते हैं ना आज के दौर में, ठीक है ना, सैयद, ये सैयद भी जो है ना वो एक्चुअली बनू हाशिम के जो लोग आज तक जिंदा है उनकी औलाद है उनको हम सैयद कहते हैं, ठीक है, सादात कहते हैं उनको वगैरह। तो बनू हाशिम इज बेसिकली नबी सल्लल्लाहु अलैहि वसल्लम मेन फैमिली, सही है। अच्छा, तो अब्दुल ये अबू तालिब ने बनू हाशिम और बनू अब्दुल मुत्तलिब यानी बेसिकली बनू हाशिम के जो है ना वो इन लोगों को इकट्ठा किया जिनको वो बहुत ही क्लोज समझा करते थे। इनके अंदर मुस्लिम्स भी थे और इसके अंदर नॉन मुस्लिम्स भी थे, काफिर भी थे, लेकिन ये लोग ना अपने जाहिर फैमिली रिलेशनशिप्स को बहुत ज्यादा अहमियत दिया करते थे, ट्राइबल सोसाइटी थी ये। तो इन्होंने उनसे कहा कि भाई अब तक जो है ना मैं अकेला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की प्रोटेक्शन करता था, बचाने की कोशिश करता था लोगों से, ठीक है, लेकिन अब ना मेरे बस की बात ये बहुत मुश्किल लग रही है, अब मैं चाहता हूं कि तुम सब लोग मिल करके इनकी हिफाजत करो, क्योंकि मुझे ये खबरें पहुंच रही हैं कि ये लोग जो है ना वो कलेक्टिवली मेरे भतीजे को मारना चाहते, तो अब तुम सब जो है ना वो मुझसे वादा करो कि मिल करके हम इनकी हिफाजत करेंगे, ठीक है। तो अब ये लोग जिनमें से अक्सर उस वक्त नॉन मुस्लिम ही थे, काफिर ही थे, लेकिन खानदानी हमीयत इसको कहते हैं, है ना, खानदानी इज्जत, राइट, ट्राइबल ऑनर कहते हैं इसको, ठीक है। तो ट्राइबल ऑनर की वजह से, खानदानी हमीयत की वजह से सब जो है वो तैयार हो गए इस बात के कि हाँ हम ना इनकी हिफाजत करेंगे, सिवाय एक के, वो कौन होगा भाई, एक अबूला, ठीक है ना, वो तैयार नहीं हुआ, उसको तो खैर बुलाया भी नहीं था, उनको पता था कि अबूला आपने तो बात माननी नहीं है, ठीक है। अच्छा, अब ये खबर जो है ना ये पहुंच गई दूसरे कुरैश को भी, अबू जहल वगैरह उतबा वगैरह को पहुंच गई, तो उन्होंने कहा कि भाई ये तो पूरा ट्राइब जो है ना इनकी हिफाजत के ऊपर हो गया है, तो इसका मतलब ये है कि अगर हम में से किसी ने मार दिया ना तो वाकई जंग छिड़ जाएगी और मक्का मुकरमा की वादी में ना फिर खून की नदियां बह जाएंगी और हम ये नहीं चाहते, ठीक है। तो अब इन्होंने कहा कि हम ना ऐसा करते हैं कि हम पूरे ट्राइब का क्या करते हैं, बायकॉट करते, लोग कहते हैं बायकॉट बायकॉट करते हैं, उर्दू में उसको बायकॉट लिखते हैं और अंग्रेजी में बॉयकॉट, ठीक है। एक्चुअली इंग्लिश से बहुत सारे वर्ड्स हैं ना, उर्दू जो है ना एक बड़ी इंटरेस्टिंग लैंग्वेज, बड़ी दिलचस्प लैंग्वेज है, ये बेसिकली दूसरे लैंग्वेज से मिल करके बनी है, पता है ना आपको, उर्दू ओरिजिनली कोई लैंग्वेज नहीं होती थी, 400 साल पहले उर्दू कोई नहीं होती, ठीक है। जो मुगल एम्परर्स होते थे ना, मुगल बादशाह, तो उनकी ना बहुत बड़ी बड़ी आर्मीज होती थी, ठीक है ना, फौजों के अंदर ना उन्होंने बहुत सारे अरब भी रखे हुए होते थे, बहुत सारे तुर्क भी रखे हुए होते थे, टर्किश लोगों को भी रखा होता था, टर्किश लोग भी बड़े वो लड़ाई झगड़ा यानी बड़े स्ट्रॉन्ग किस्म के लोग होते हैं, और बहुत सारे लोकल्स भी होते थे यानी हिंदू और हिंदी बोलने वाले लोग, और जो मुसलमान होते थे तो वो कौन सी लैंग्वेज बोलते थे, मुसलमान कौन सी, फारसी बोलते थे, राइट, पर्शियन बोलते थे, हिंदी भी बोलते होंगे, लेकिन पर्शियन जो है ना वो उनकी गोया के जैसे ऑफिशियल लैंग्वेज होती है ना उस जमाने की, ऑफिशियल लैंग्वेज मुसलमानों की पर्शियन और रिलीजियस लैंग्वेज मुसलमानों की अरबी थी, तो हर मुसलमान जो है वो अरबी और फारसी को जानता था, ठीक है ना, बिकॉज उसके बगैर उसका ना दीन मुकम्मल हो सकता था ना उसका दुनिया के मामला चल सकते थे, और जो लोकल लैंग्वेज होती थी वो तो उनको वैसी आती थी, तो तीन लैंग्वेज तो कम से कम हर बंदे को आती थी, आज भी आती है, कोई पंजाबी होता है अंग्रेजी भी सीखता है, उर्दू भी उसको बोलनी आती है, तो ये कोई मुश्किल बात नहीं है तीन लैंग्वेज सीखना, ठीक है ना, कोई भी होता है, तीन लैंग्वेजेस तो कम अज कम आती है उस जमाने में भी, ठीक है। तो ये जो फौज होती थी ना मुगल बादशाहों की, तो इनके अंदर फिर ये सारे मुख्तलिफ लैंग्वेजेस जानने वाले लोग होते थे, अब इन लोगों को जो आपस में कम्युनिकेट करना होता था, आपस में बातचीत करनी होती थी, तो उसमें जो है ना फिर एक लैंग्वेज खुद ब खुद यानी अल्लाह की मर्जी से ऑफकोर्स हर चीज होती है, लेकिन गोया के इवॉल्व होनी शुरू हो गई, ठीक है ना, यानी एक ऐसी लैंग्वेज बन गई जिस लैंग्वेज के अंदर अरबी के भी बहुत सारे अल्फाज थे, सबसे ज्यादा अरबी के अल्फाज थे, दूसरे नंबर पर फारसी के बहुत सारे अल्फाज थे, तीसरे नंबर पर तुर्की जुबान के बहुत सारे अल्फाज थे, और चौथे नंबर पर जो लोकल लैंग्वेजेस थी उनके बहुत सारे अल्फाज थे, ठीक है। स्क्रिप्ट इसकी कौन सी थी, लिखने का स्टाइल क्या था, अरबी और फारसी, ठीक है ना, राइट टू लेफ्ट को कहते हैं लिखने का स्टाइल। ये जो जुबान बनी ना, इसका नाम लोगों ने रख दिया उर्दू जुबान। उर्दू क्यों रखा भाई, उर्दू कुछ और क्यों नहीं रखा, इंग्लिश क्यों नहीं रखा क्यों रखा उर्दू, उर्दू क्यों रखा, इसलिए क्योंकि जो किसी को यहां पता है ऑनलाइन भी तो आज हम किसी सवाल भी नहीं पूछे, बिल्कुल सही कहा उन्होंने, उर्दू का मतलब होता है लश्कर, ठीक है ना, आर्मी, जैश, अरबी में जैश कहते हैं, ठीक है। तो चूंकि टर्किश लैंग्वेज भी उर्दू के अंदर बहुत इंपॉर्टेंट पार्ट है उसका, तो चूंकि उर्दू टर्किश लैंग्वेज से उन्होंने ले लिया और उसको, क्योंकि ये लश्कर की जुबान थी ना, आर्मी की जुबान थी, ठीक है। आपने नाम ये सुना है जो सिपाही होता है, उसको एक और वर्ड भी होता है उर्दू के अंदर, लफ्ज होता है सिपाही के लिए, उसको कहते हैं उर्दूनी। सिपाही को है ना, एक सोल्जर जो होता है उसको उर्दूनी भी कहते हैं, उर्दूनी, क्योंकि वो लश्कर का एक बंदा होता है, उर्द का एक बंदा होता है। एनीवे, तो इस वजह से जो है ना उर्दू जुबान जो है ना ये ऐसी लैंग्वेज है, ऐसी जुबान है कि जिसके अंदर एब्जॉर्ब करने की बहुत ज्यादा कैपेबिलिटी, ये हर जगह से एब्जॉर्ब कर लेती है। तो फिर इसने अरबी से एब्जॉर्ब किया, पर्शियन से वर्ड्स अब्सॉर्ब किए, टर्किश से वर्ड्स अब्सॉर्ब किए, संस्कृत से वर्ड्स अब्सॉर्ब किए, हिंदी से, बाकी जो लैंग्वेजेस थी उनसे किए। फिर उसके बाद क्या हुआ, इंडिया में क्या हुआ, कौन आए अगली, कौन सी कौम आई इंडिया के अंदर, ब्रिटिश, है ना, ब्रिटिश आ गए, अंग्रेज आ गए, और अंग्रेज ने आकर के फिर वो मारपीट करके डिवाइड एंड रूल कर कर करके ना वो फिर यहाँ के बादशाह बन गए, ठीक है। अब जब अंग्रेज यहाँ पर आ गए इतने सारे, और फिर उन्होंने अपनी अंग्रेजी जुबान के ऊपर फिर सारी की सारी लोगों को पढ़ाने भी शुरू कर दिया, और एजुकेशन सिस्टम पूरा अपने हिसाब से बना लिया, तो अब उर्दू तो थी ही एब्जॉर्बिंग लैंग्वेज, तो उर्दू ने फिर ना अंग्रेजी के भी वर्ड्स को, अल्फाज को एब्जॉर्ब करना शुरू कर दिया, ठीक है ना। तो ग्लास जो है वो उसके लिए उर्दू में कोई वर्ड नहीं है, ग्लास, उन्होंने कहा भाई हमें अपने एक नया वर्ड बनाने की क्या जरूरत है, हम ग्लास अंग्रेजी से ले लेते हैं, पहले तो हम प्याले में पानी पिया करते थे, ये ग्लास जो है वो अंग्रेज लेकर के आ गए, तो हमने तो कोई भी ग्लास से पानी पिया नहीं था, अब हम क्यों एक नया वर्ड बनाए, हम ग्लास ही को अपने उर्दू के अंदर एब्जॉर्ब कर लेते हैं ना। इसी वजह से ना बहुत सारे ऐसे लोग, इंक्लूडिंग माई सेल्फ, मैं खुद भी इसमें शामिल हूँ इस गुनाह का, राइट, कि जब हम बात करते हैं तो बहुत सारे अंग्रेजी के वर्ड्स बोलते हैं, ठीक है ना। उसकी सर और भी बहुत सारी वजूहत है, लेकिन एक वजह उसके अंदर ये भी है, ठीक है ना, गुनाह को थोड़ा सा धोने के लिए अपने गुनाह को, तो उसकी एक वजह ये भी है कि भी उर्दू के अंदर ऐसा नेचुरली भी होता है, ठीक है। यानी कुछ ऐसे वर्ड्स हैं जिनका अगर मैं अंग्रेजी में ना बोलूं, उर्दू में बोलूं, तो फिर ऐसे गुजर जाएंगे तभी तौर पर ऐसा होता है, नेचुरली के बजाय मैं बोलूं तभी तौर पर, तो पहले मुझे समझाना पड़ेगा तभी का मतलब क्या होता है, ठीक है, फिर उसमें और टाइम निकल जाएगा, तो फिर हम नेचुरली गलत इस्तेमाल कर लेते हैं। बहरहाल तो पंजाबी में बोलते हैं, पंजाबी में क्या कहते हैं ये क्या बोलते हैं अच्छा, मेरे ख्याल में ग्लास ही कहते हैं, हर लैंग्वेज ने उसको अडॉप्ट कर दिया, जो लोकल लैंग्वेज। एनीवे, तो अब जो है ना ये जोर निकल गया, बस कहाँ थे भाई, अच्छा हाँ, भाई कार्ड से बात निकली थी, भाई कार्ड, बॉयकॉट और भाई कार्ड, ठीक है, भाई कार्ड से निकली। अच्छा, भाई कार्ड का मतलब भी आपको बताते हैं, इन्होंने क्या किया कि इन्होंने ना फिर सारे लोग ना कुरैश के, जो के बनू हाशिम के अलावा जो लोग थे ना कुरैश के, वो सारे एक जगह इकट्ठे हुए, उन्होंने कहा कि भाई ये तो पूरी फैमिली जो है ना, पूरा खानदानी इनको सपोर्ट कर रहा है इस वक्त, ठीक है, तो हम ऐसा करते हैं कि हम पूरे खानदान का बॉयकॉट कर देते हैं, ठीक है। अब बॉयकॉट का मतलब क्या था, इसका मतलब ये था कि हम जो है ना इस बनू हाशिम के किसी भी बंदे से अब कोई बातचीत नहीं करेंगे, बातचीत बंद, सही है, हम कोई खरीदो फरोख नहीं करेंगे, कोई बिजनेस डील हम इनके साथ नहीं करेंगे, हम इनके घरों में नहीं जाएंगे, हम इनके मेहमान नहीं बनेंगे, ठीक है, और हत्ता के हम इनके साथ उठे बैठेंगे, ये अगर आएंगे ना हमारे पास, हम इनको अपने मजलिस में बैठे भी नहीं देंगे, ठीक है ना। अब उस सोसाइटी के अंदर कि जहां पर के एक ट्राइबल सिस्टम था और ये एक लार्जर फैमिली थी ना, ये सारी की सारी कुरैश होती है, ठीक है। अब इस फैमिली के अंदर जो है ना, जब आप किसी फैमिली के एक छोटे पोर्शन का इस तरीके से बायकॉट कर देते हैं ना, ये कोई मामूली बात नहीं होती। हम इस चीज को जरा अच्छी तरह से समझ नहीं सकते हैं क्योंकि हम इस तरह की लार्जर फैमिलीज के अंदर रहते नहीं हैं, स्पेशली जो लोग बाहर निकल रहे हैं, ठीक है। लेकिन अगर आप चले, आप छोटे बच्चे हैं तो आपके यहाँ फिर भी दादा दादी नाना नानी की हद तक तो फैमिलीज होती हैं ना, ठीक है ना, चचा होते हैं, मामू होते हैं और फिर उनके साथ उनकी वजह से बहुत सारे कजन होते हैं, ठीक है। अब आप जरा सोचें कि हमारी जो ये बड़ी छोटी सी फैमिली होती है, सिर्फ दादा दादा नानी नानी तक ही जाती है, उससे ज्यादा पुराने जमाने में होती है। इवन इस फैमिली के अंदर भी अगर कोई एक खाला का, सब कहें कि इस खाला का हमने बॉयकॉट करना है, हमने इनसे ना बातचीत करनी है, ना हमने इनके घर जाना है, ना कुछ करना है, तो ये कितनी मुश्किल बात हो जाएगी उन खाना के लिए ना, कितना अजीब सा मामला हो जाएगा, ठीक है। तो उस जमाने में भाई शुजा भाई आप इधर सर, अच्छा तो जब ये इन्होंने ये फैसला किया ना, तो अब ये कोई मामूली बात नहीं। अच्छा, इसके ऊपर उन्होंने मजीद ये किया कि इन्होंने ना सबसे वादा लिया और बाकायदा एक डॉक्यूमेंट बनाया, एक सहीफा, एक सॉर्ट ऑफ जो है ना इस तरह का एक पार्चमेंट कोई चीज बनाई, उसके ऊपर बाकायदा पूरी की पूरी जो है ना वो एक राइटिंग लिखी, एक तहरीर लिखी कि हम सारे के सारे वादा करते हैं कि हम इन लोगों से कंप्लीट बायकॉट करेंगे, हम इनके साथ खरीदो फरोख नहीं करेंगे, मेल जोल नहीं करेंगे, बातचीत नहीं करेंगे, हम इनके घर भी नहीं जाएंगे, इनके मेहमान भी नहीं बनेंगे, इनको अपना मेहमान भी नहीं बनने देंगे, ऐसा कुछ लिखा है इन्होंने। और साथ साथ जो है वो हम अल्लाह ताला से वादा करते हैं, हम अल्लाह ताला का की खातिर ये सारा काम कर रहे हैं, यानी अल्लाह का भी खूब इसके अंदर जिक्र किया, ठीक है ना, क्योंकि अल्लाह को तो ये सारे मानते, पता है सारी बात सबको, है ना। ये सारा डॉक्यूमेंट उन्होंने लिखा, इसके ऊपर जो भी उन्होंने स्टैम्प शो भी सब कुछ किया, और फिर इस डॉक्यूमेंट को जो है वो बाकायदा जैसे रस्सी वस्सी बांध करके, कोई ऐसा नहीं है, इन्होंने क्या किया इसको ना एक रस्सी वस्सी बांध करके ले जा करके काबतुल्लाह की दीवार के साथ लटका दिया। क्यों? क्योंकि काबतुल्लाह जो है वो सबसे ज्यादा इज्जत वाली जगह है, तो उस जगह पर होने की वजह से ना इसकी रिस्पेक्ट भी बढ़ जाएगी और ज्यादा लोगों के लिए जो है वो बाइंडिंग हो जाएगा, ठीक है। जैसे गिलाफ काबा की हम कितनी रिस्पेक्ट करते हैं, किसी को इतना सा टुकड़ा मिल जाए तो वो अपने घर के अंदर की जगह पर रखेगा, तो काबा की वजह से इसको और ज्यादा रिस्पेक्ट मिल जाए, इस वजह से इन्होंने वहां जाकर के इसको लटका दिया और फिर जो है ना इन्होंने उसके ऊपर अमल करना शुरू कर दिया। बातचीत बंद बनू हाशिम से। उस जमाने के हिसाब से तो ये बात इतनी अहम थी, इतनी अहम थी कि जो बनू हाशिम वाले लोग थे ना, तो उन्होंने कहा कि भाई ये क्या हो गया, है ना, एकदम अनथिंकेबल, सोच भी नहीं सकता था कोई कोई कि इस तरह का बायकॉट किया जा सकता है उसके खिलाफ। तो इन्होंने क्या किया कि ये लोग जो है ना, इन्होंने भी आपस में मिलकर के फैसला किया कि भाई इस तरह से तो हम जिंदगी नहीं गुजार सकते ना यहाँ पर, ठीक है, कंप्लीट बायकॉट के साथ कैसे होगा हमारा मामला। तो इन्होंने ना फिर ये फैसला किया कि हम जो है ना वो फिर खुद भी विड्रॉ हो जाते, यानी अब ऐसा ही मामला आ गया है कि हम चूंकि इन लोगों के साथ घुल मिल करके तो अब नहीं रह सकते, ये ना, क्योंकि इस तरह थे ना भी किसी का घर इस फैमिली वाले का घर था, फिर बराबर में किसी और फैमिली वाले का घर था, तो अब ना वी विल हैव टू, अंग्रेजी में कहते हैं वी विल हैव टू फेंड फॉर आवर सेल्व्स, हमें खुद ही अपने आप को जो है ना फिर एक बना करके अपना एका करना होगा और खुद अपने आप को फिर सपोर्ट करना होगा, एक दूसरे को सपोर्ट करना होगा। लेकिन मक्का मुकर्रमा में रहते हुए, यानी इन लोगों के दरमियान रहते हुए, तो हम ये काम नहीं कर सकते, ठीक है ना, क्योंकि हम खुद बिखरे हुए हैं, कोई खुद कहीं रहता है, कोई कहीं रहता है, कोई कहीं रहता है। हम ऐसा करते हैं कि हम जो है ना वो सारे के सारे अपने घरों को छोड़ करके जो है ना वो हम मक्का मुकर्रमा के बाहर एक जगह थी जो कि जिसको शेब कहते हैं, शेब, शेब जो होता है ना ये एक जरा सी डिप्रेशन वाली जगह, यानी ऐसी ऐसी गहरी सी एक जगह होती है जिसके बराबर में ना कुछ ऊंचाई होती है, जैसे पहाड़ की ऊंचाई है, लेकिन ये वैली नहीं होती, वादी नहीं होती। इंग्लिश में इसको प्लेटू, नहीं प्लेटू तो ऐसा होता है जैसे पहाड़ है, पहाड़ के ऊपर ऐसे जो फ्लैट जगह है ना, ये ऊपर के फ्लैट जगह को प्लेटू कहते हैं अंग्रेजी, ठीक है, नहीं शेप जो है ना वो ऐसी नीचे की जगह, ठीक है, उर्दू में उसको घाटी कहते हैं, अंग्रेजी में ना उसके लिए लफ्ज इस्तेमाल होगा ट्रेंच का, ट्रेंच, ठीक है। तो ये एक जगह थी मक्का मुकरमा के बिल्कुल थोड़ा सा, यानी जैसे समझने, ये पता है कहाँ थी, उम्मीद करते हैं कि याद होगा लोगों को, अल्लाह करे हम भूल ना जाए, क्योंकि अभी तो वैक्सीन बच्चे तो पता नहीं क्या, इंशाल्लाह अगली क्लास में अल्लाह ने तौफीक दी तो आपको इंशाल्लाह उसकी तस्वीर भी दिखाएंगे, वो तो हमने मदद करेंगे उसके ऊपर। बसेज आकर रुकती थी खुदा ही पार्किंग, नहीं नहीं इतना दूर नहीं, ये पता है गांधी बहुत करीब है उस जमाने में ना, ये हम अब जो देखते हैं ना, तो अब तो पूरी मस्जिद मक्का मुकरमा का शहर के ऊपर है, ठीक है। ये जो जगह थी ये थी, जब आप सही करते हैं ना सफा और मरवा के दरमियान, तो सफा से सही शुरू करते हैं ना, सफा की जो पहाड़ी है, ठीक है, सफा की पहाड़ी के पीछे अगर आप चले जाए तो एक पैलेस है ना, बड़ा ऊंचा सा कहते हैं ना, वो प्रिंसेस का जो पैलेस बना हुआ है, ठीक है, उसकी उन्होंने बड़ी ऊंची ऊंची दीवारें बनाई हुई, उस पैलेस के साइड पे जो है ना एक बड़ा सा फ्लैट किस्म का, जो जैसे कि एक एक जगह है, ठीक है, वहां पर पिछले जमाने में वहां पे जमजम भी मिला करता था, और वहां पे उन्होंने एक छोटा सा ऑफिस बनाया हुआ था, वहां से जो है ना व्हील चेयर मिला करते थे, लोग जाते थे व्हील चेयर, इकामा देते थे, पासपोर्ट देते थे, व्हील चेयर लेकर के आते थे। वो जो जगह है ना पैलेस के बिल्कुल साइड की जगह, वो पहले इस तरह की घाटी की शक्ल में होती थी, ठीक है ना, उसका नाम था या उसका नाम पड़ गया था शेब अबी तालिब, ठीक है। ये लोग सारे के सारे अपने घरों को, इनके घर किधर थे, जहां पे अब आपको मस्जिद हराम नजर आती है ना, जो कि वैली है, राइट, वहां पे इनके घर, वहां से ये लोग निकल करके सारे के सारे बनू हाशिम वाले अबू तालिब की जो शेब थी, घाटी थी, ये वहां मूव हो गए, ठीक है ना। अब यहाँ पे यानी ये तो एक कच्ची जगह थी, यहाँ कोई घर वर तो नहीं थे, तो उन्होंने कोई कैंप वगैरह लगाए होंगे, कोई टेंट वगैरह लगाए होंगे, जैसे वो मीना में लगे होते हैं उस तरह के, कुछ अपने तौर पर टेंट पर लगा करके इन्होंने वहां पे रहना शुरू कर दिया। और ये जो टाइम था ना, ये बहुत मुश्किल टाइम, ठीक है, इसकी तफसीलात इंशाल्लाह अगली क्लास में पढ़ सकते हैं, लेकिन टाइम तो पूरा हो गया। अगर किसी को सवाल पूछना है अभी तो वो आप पूछ लें, क्लास में कर दें। नहीं, अल्लामा इकबाल तो अच्छे शायर है ना, लेकिन हर शायर अच्छा तो नहीं है, बहुत सारे ऐसे भी शायर हैं जो कि लतीफे सुनाते हैं, बहुत सारे ऐसे शायर भी हैं जो कि बुरी बुरी गंदी गंदी बातें करते हैं, ठीक है। तो हर शायर अच्छा शायर नहीं होता, ठीक है। तो ये लोग जो नबी अलैहिस्सलाम सलाम को शायर कहते थे, तो ये कहते थे कि भाई इसका जो बात है ना, तो ये बात लोगों को बड़ी अच्छी लगती है, तो बस ये शेर व शायरी है, ज्यादा इसकी कोई, यानी बेसिकली ये शेर व शायरी को एक एक लेस देन इम्पॉर्टेंट चीज समझते, क्योंकि वही जो है ना ये तो सबसे इंपॉर्टेंट चीज होती है ना, ठीक है। शेर व शायरी वही से ज्यादा इंपॉर्टेंट तो नहीं हो सकती ना, शेर व शायरी तो कम दर्जे की चीज होती है, ठीक है। तो ये कहते थे बस ये शेर व शायरी है, बस ये ऐसी, तुम लोग जिस तरह से आपस में खड़े होकर के कभी कोई घोड़े पे शेर कह देता है, कभी कोई हाथी पे शेर कह देता है, कभी जो है वो अपने बाप दादा के ऊपर शेर कह देता है, ये जो है वो इस किस्म की बस शेर व शायरी करते रहते हैं, यानी इंपॉर्टेंस ना दो उन बातों, इसलिए ये लोग कह रहे थे। और कोई जी कैनियन, हाँ आई गेस कैनियन भी कह सकते हैं, अगर से कि जो कैनियन आज मशहूर है वो बहुत बड़े बड़े कैनियन होते हैं, रियाज से अगर आप बाहर जाए ना मक्का मुकरमा के रास्ते पे, तो वहां पर भी तकरीबन कैनियन की शक्ल की चीजें हैं, जैसे अमेरिका में ग्रैंड कैनियन हैं, और वो बहुत ज्यादा गहरी, गालिबन आई डोंट नो एग्जैक्टली डेफिनेशन कैनियन की क्या बनी है, क्या बहुत डीप जगह को कैनियन कहते हैं या कुछ छोटी सी डीप जगह को भी कैनियन कह सकते हैं, अगर छोटी डीप जगह को भी कैनियन कह सकते हैं तो हाँ कैनियन कह सकते हैं, लेकिन ये इतनी डीप ऐसे कोई कोई नहीं, घाटी और ये इस तरह वो पिछले दिनों एक और भी बात हुई थी शेब दम के बारे में बात हुई थी, वो जो यहाँ पर है रियाज के बाद जहाँ पर वो मुसैलमा कज़ाब को मारा था, तो वो भी ऐसी घाटी थी, आज जाके आप देख भी सकते हैं वहाँ पर, लेकिन वो भी कोई ज्यादा गहरी नहीं है, बस थोड़ा सा यूं करके ऐसे जरा नीचे की तरफ है, वहां पर लड़ाई हुई थी और बहुत खून बहा था, इस वजह से उसको शेब दम कहते हैं। चलिए फिर लगता है कोई और सवाल नहीं तो हम क्लास यहाँ पे रोक देते हैं, आपको दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अस्सलाम वालेकुम।